अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
लागु औषध नेपालमा मुद्दा, भारतमा छुट, सीमा क्षेत्रमा समस्या, 48 घण्टा सीमा सिल हुँदै नेपालगञ्जमा मापदण्ड विपरीत मिठाई पसल।
पहाडी तथा हिमाली जिल्लाका केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुग्दै गाउँ बस्तीमा अझै मतदाता शिक्षा पुगेन, मतदाता अलमलमा।
बर्दियामा रासायनिक मलको अभाव, कृष्णशालाई आहार संकट, कालीकोट बासीद्वारा सिंहदरबार होइन सडकको माग।
र सेती अञ्चल अस्पतालमा डायलिसिस सेवा बन्द, जुम्लाका दुर्गा बुढालाई तेस्रो नेपालगञ्ज म्याराथनको उपाधि।
यस क्षेत्रका पुराना चिर परिचित, दक्ष र अनुभवी, 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पत्थरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा सीमावर्ती क्षेत्रबाट नेपाली भागमा खास गरी बाँके जिल्लामा सुरक्षा अधिकारीहरूको टाउको दुखाइ नै अहिले लागु औषध ब्राउन सुगर रहेको छ। करिब हरेक दिन दुईजना पक्राउ हुने अनुपात बाँके जिल्लाको छ। उत्तर प्रदेशमा 25 ग्राम ब्राउन सुगर ल्याउन लैजान र प्रयोग गर्न छुट छ। सीमावर्ती क्षेत्र बाँकेसहित देशभरि 1 ग्राम ब्राउन सुगर फेला परेपछि कानुनी कारवाही अघि बढ्छ। लागु औषध ओसार प्रसार नियन्त्रण ऐनले ब्राउन सुगरमाथि कारवाही गर्दै आएको समस्या बनेको छ। उता नेपाली क्षेत्रमा जताततै पाइने मदिराले अचेल भारतीय सुरक्षा अधिकारीको चिन्ता बढाएको छ। उनीहरूलाई मदिरा नियमन र नियन्त्रण गर्न उनीहरूको चासो व्यक्त गरेका छन्। नेपाल भारत सीमा समन्वय बैठकमा हिजो सहभागी भारतीय सुरक्षा अधिकारी नेपाल क्षेत्रमा बिक्री हुने अनियन्त्रित मदिराले सुरक्षा व्यवस्थामा चुनौती थपेकाले त्यस्तो व्यवसायलाई नियमन गर्न उनीहरूकोले सुझाव दिएको खबर आजको दैनिक नेपालगञ्जमा छापिएको छ।
हुम्लाको उत्तरी नामखा गाउँपालिकाका मतदान केन्द्रमा हिज सेनाको हेलिकप्टर मार्फत कर्मचारी पुर्याइएको छ। उत्तरी चिनसँग जोडिएको उक्त गाउँपालिकाको वडा नम्बर 6 लिमिका तिनैवटा केन्द्रमा मतदाता अधिकृत, सहायक मतदान अधिकृत लगायतका कर्मचारी हेलिकप्टरबाट गएका हुन्। लिमी जाँदा बाटोमा पर्ने नारा र न्यालु लेकमा हिमपात भएपछि कर्मचारीलाई हेलिकप्टर मार्फत पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले बताउनु भयो। प्रहरी भने हिँडेरै त्यता गएको र उनीहरू मतदानको अघिल्लो दिनसम्म केन्द्रमा पुगिसक्ने उहाँको भनाइ छ। सेनाका तीनवटा टोलीलाई भने सोमबार हेलिकप्टरबाट नामखा गाउँपालिकाको चालामुचु र लिमी पुर्याइएको थियो। हुम्ला सदरमुकाम सिमकोटबाट 4 दिन पैदलमा पुगिने ताजकोट गाउँपालिकाका सबै मतदान केन्द्रमा खटिएका कर्मचारी पनि हिँडिसकेको जिल्ला निर्वाचन अधिकृत प्रदीप सिंह धामीले बताउनु भयो। हिम्लाका 52 वटा मतदान केन्द्रमध्ये हिजो 43 निर्वाचन टोली खटाइएको छ। बाँकी 9 केन्द्रमा आज टोली खटाइने मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। हिमाली जिल्ला हुम्लामा 27,832 मतदाता छन्। आजको कान्तिपुरमा खबर प्रकाशित छ। यस्तै मुगुमा पनि मुगुड, काम्रा रोड गाउँपालिकाका डोल्फु, मुगु, मह, माग्री, छायल, सेरुक र सारु गाउँपालिकाको जिमा, नार्थुम, भी, धैनकुट, रारा र कालै लगायत 25 मतदान केन्द्रमा पनि कर्मचारी खटाइएको छ। मुगु र डोल्फु मतदान केन्द्रमा पुग्न 2 दिन लाग्नेछ। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
यस्तै आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि डोल्पामा 33 मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइएको छ। जिल्लामा 66 मतदान केन्द्र छन्। मतदान केन्द्रमा मतदान अधिकृतसहित निर्वाचनका लागि चाहिने सम्पूर्ण सामग्री पठाइसकेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ। उपल्लो डोल्पाका छारका, ताङसोङ डोल्पा, बुद्धसु, फोक्सोन्डे, काइकी नगर गाउँपालिका र तल्लो डोल्पाका मोडे मड्की चुला र जगदुला गाउँपालिकामा रहेका मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइएको छ। सुरक्षा लगायत भौगोलिक विकटताले अति संवेदनशील मानिएको पल्लो डोल्पाका 22 मतदान केन्द्रमा सुरक्षाकर्मी सहित निर्वाचन अधिकारी मतदान स्थल हिँडिसकेको निर्वाचन अधिकारी नवराज पौडेलले बताउनुभयो। नागरिकमा खबर छापिएको छ।
प्युठान एराउती गाउँपालिका एक दाङबाट ठूलो गाउँमा अहिलेसम्म कुनै दलका उम्मेद्वार भोट माग्न पुगेका छैनन्। उम्मेद्वार दलका नेता कार्यकर्ता घर दैलो नआएकाले चुनावको कुनै रौनक देखिँदैन। दसैँतिर मान्न घर आएकाहरू काममा फर्केकाले गाउँ सुनसान प्राय छ। केटाकेटी वृद्ध वृद्धा मात्र गाउँमा रहेको स्थानीय हुमा आचार्यले बताउनु भयो। उहाँका अनुसार गाउँमा पानीको निकै दुःख भएकाले यसपालि भोट माग्न आउने नेतासित पानीको माग सल्लाह भएको बताउनु भयो। मतदान गर्न अब 17 मात्र बाँकी छ। 70 आचार्यले भन्नुभयो, कसैले पनि भोट दिनुहोस् भन्न आएका छैन, कसलाई दिने भन्ने अलमलमा छौँ। स्थानीय निर्वाचनमा विकास गर्छौँ, भोट दिनुहोस् भन्नेहरू चुनाव जितेर फर्केर नआएको गुना सो उहाँले गर्नुभयो। आजको कान्तिपुरमा गिरिप्रसाद भण्डारीले खबर लेख्नु भएको छ।
आगामी नोभेम्बर 26 अर्थात् मङ्सिर 10 गते आइतबार भारतको नानपारा स्थित नगरपालिका परिषदको चुनावका लागि 48 सीमा सिल गरिँदैछ। नगरपालिका परिषदको निर्वाचन शान्ति व्यवस्था कायम गर्न आवश्यक रहेकोले सहयोग माग भएपछि 48 रुपैडिया नाका मात्रै सिल गर्ने सहमति भएको हो। मङ्गलबार हिजो आयोजित सुरक्षा बैठकमा सहभागी बाँकेका प्रमुख जिल्लाधिकारी रमेश कुमार केसीले बताउनुभयो। यता पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल भारत सीमा 72 बन्द गरिने भएको छ। शुक्रबार बिहानैदेखि आइतबार साँझसम्म सीमा नखुल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको खबर दैनिक नेपालगञ्ज र कान्तिपुरमा छापिएको छ।
नेपालबाट लोप हुन लागेपछि वन्यजन्तु संरक्षण ऐन 2029 संरक्षित वन्यजन्तुको सूचीमा राखेको बर्दियाको खैरापुर स्थित वटाहा क्षेत्रको एकमात्र प्राकृतिक बासस्थानमा पाइने कृष्णसारलाई अहिले आहारा सङ्कट परेको छ। चरण क्षेत्रमा फैलिएको मिचाहा प्रजाति लगायत बासस्थान अतिक्रमणका कारण कृष्णसारलाई आहारा अभाव भएको हो। नेपालबाटै लोप हुने अवस्थामा पुगेका एन्टिलोप प्रजातिका वन्यजन्तु कृष्णसार सधैँ अभाव र दबावमा बाँच्न बाध्य छन्। तराईमा औँलो उन्मूलनपछि भएको व्यापक वनफ यिनीहरूको वासस्थान विनाशको प्रमुख कारण हो। मानवीय दबावमा बाँच्दै बिउ मात्र जोगिएका कृष्णसार अहिले भुसिया कुकुरको आक्रमण त कहिले वासस्थान अतिक्रमणको चपेटामा पर्ने गरेका छन्। बर्दियाको गुलेरिया नगरपालिका खैरापुर स्थित संरक्षण क्षेत्रको प्राकृतिक वासस्थानमा पाइने कृष्णसारलाई अहिले आहारा सङ्कट परेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुरका प्रमुख पुरुषोत्तम शर्माले बताउनुभयो। आजको अन्नपूर्ण पोस्टमा यादव आचार्यले खबर लेख्नु भएको छ।
प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा सदरमुकाम मुगुको गमगढी बजार आसपासका नागरिकले समेत मतदाता शिक्षा पाउन सकेका छैनन्। जिल्लाका चारवटै स्थानीय तहमा कार्यरत जिल्ला समन्वय समितिका सामाजिक परिचालक बाल विकास केन्द्रका सहजकर्तालाई कार्तिक 25 गतिदेखि मतदाता शिक्षा दिएर गाउँ पठाएको बताइए पनि सदरमुकाम आसपासका नागरिकले मतदाता शिक्षा पाउन नसकेका हुन्। घर दैलो अभियानका लागि निर्वाचन कार्यालयले 60 सामाजिक परिचालक बाल विकास केन्द्रका सहजकर्तालाई परिचालन गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। नागरिकमा खबर छापिएको छ।
खाडाचक्र नगरपालिकाका 56 तेजबहादुर विष्टसँग धेरै आकाङ्क्षा छैनन्। आफू कहाँ भोट माग्न आउने उम्मेद्वारहरूलाई उहाँ भन्नुहुन्छ, पहिला घोषणा पत्र देखाउ, सडकका योजना के छन्, कर्णाली राजमार्ग सुधार गर्ने योजना रहेछ भने मात्र म भोट दिउँला। तर उहाँको यो प्रश्नको उत्तर कुनै उम्मेद्वारसँग छैन। भारी बोकेर हिँडेका विष्टले भोट माग्न आउने उम्मेद्वारहरूलाई एउटै प्रश्न तिर्स्याउँदै आउनु भएको छ। बल्ल तल्ल सञ्चालनमा आएको कर्णाली राजमार्गको दयनीय अवस्था र यात्रामा भोग्नु परेको शास्तिका कारण उहाँ राजमार्ग सुधारका योजनासँग भोट साट्ने तयारीमा हुनुहुन्छ। नेताहरूले धेरै आश्वासन दिए सिंहदरबारको अधिकार आँगनमै ल्याउने सपना पनि बाँडे, तर त्यो सिंहदरबारले हाम्रो ज्यान जोगिँदैन, कर्णाली राजमार्ग सुधार गरिदिए पुग्छ। आजको अन्नपूर्ण पोस्टमा ललित बहादुर बुढा र गोविन्द देवकोटाले खबर लेख्नु भएको छ।
नेपालगञ्जका अधिकांश मिठाई पसलहरू मापदण्ड विपरीत फोहरयुक्त वातावरणमा सञ्चालन गरेको पाइएको छ। जिल्ला अनुगमन समितिले गरेको अनुगमनका क्रममा त्यस्तो फेला परेको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्च बाँकीका अध्यक्ष वसन्त गौतमले जानकारी दिनुभयो। कतिपय पसल दर्ता नै नगरी सञ्चालनमा रहेको समेत फेला परेको उनले जानकारी दिनुभयो। जिल्ला बजार अनुगमन समितिले नेपालगञ्ज स्थित त्रिभुवन चौक स्थित श्रीराम मिष्ठान भण्डार, न्यू शिव मिष्ठान भण्डार, कोल्ड कर्नर क्याफे लगायतका पसलहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ। आजको दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा दाङका महिलाहरू अब प्राकृतिक स्रोतको संरक्षणमा जुट्दै
सामुदायिक वनहरू हेरौँ भने पुरुषहरूको वनहरू कति घुँडी फिटीहरू आइरहन, रुख कटानी फडानी भइरहेको छ, त्यस्तो महिलाहरूको चाहिँ त्यस्तो छैन।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
तपाईँ प्यान दर्ता नगरी व्यापार व्यवसाय वा कुनै आय आर्जन गरिरहनु भएको त छैन, ध्यान दिनुहोस्। व्यवसाय वा रोजगारी गर्ने व्यक्तिले प्यान दर्ता गर्नु अनिवार्य छ। कर सम्बन्धी जानकारीको लागि आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुहोस्। कर तिरौँ आफ्नो आमदानीको बदैता सुनिश्चित गरौँ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज।
दाई सन्चै हुनुहुन्छ? बधाई छ है हजुरलाई, चुनाव जित्नु भएछ नि। अब त नीति नियम योजना कार्यक्रम तथा बजेट पनि स्थानीय तहको सरकारले नै बनाउँछ रे नि, हो त दाई?
हो नि बहिनी, बरु तपाईँले पनि अपाङ्गता क्षेत्रमा के काम गर्न आवश्यक छ तुरन्त योजना बनाएर जनप्रतिनिधिहरूलाई दिइहाल्नुहोस् है। अब त जनताले घर दैलोमा नै आफ्नो अधिकार लिन पाउनु भएका छन् नि।
हुन्छ नि दाई, म आज नै सबै अपाङ्गता भएका महिलाहरूसँग छलफल गरी योजना बनाउनतिर लागिहाल्छु। बरु मलाई ढिलो भयो, सबैलाई खबर पनि गर्नु छ, त्यसैले म हिँडेँ है त।
कतै तपाईँले पनि आफ्नो स्थानीय तहको नीति नियम र योजना बनाउँदा अपाङ्गता भएका महिलाहरूलाई छुटाइरहनु भएको त छैन?
तपाईँ हामी सबै मिली अपाङ्गता भएका महिलाहरूको मानव अधिकार स्थापित गर्न आजैदेखि आफ्नो ठाउँबाट लागौँ।
सिबिएमको सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98-483-5523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भएको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
घरभित्रको काम र घाँस दाउरामा सीमित हुँदै आएका दाङका महिलाहरू अब प्राकृतिक स्रोतको संरक्षण सम्वर्धनमा लागेका छन्। सामुदायिक वन क्षेत्रमा लागेर अहिले महिलाहरू अन्य विभिन्न सामाजिक संस्थाको अगुवाईमा समेत नेतृत्व गरिरहेका छन्। दाङ सहकर्मी निमु सङ्गम घरतीको रिपोर्ट।
2-4 वर्ष अघिसम्म आफ्नै कुरा पनि कहीँ कतै भन्न नसक्ने महिलाहरू हिजो आज कुनै पनि विषयमा सार्वजनिक ठाउँहरूमा बोल्न तछाड मछाड गरेको देखिन्छ। घरबाट बाहिर निस्कँदै सामुदायिक वन समूहमा आबद्ध हुँदै महिलाहरू यसरी परिवर्तन हुँदै गएका हुन्। हिमालयन ग्रामीण प्राकृतिक स्रोत व्यवस्थापन महिला समूह हिमवन्ती नेपाल दाङकी अध्यक्ष राधा आचार्य:
महिलाहरूले नै संरक्षण गरेर सामुदायिक वनको अवधारणा नै यति अगाडि आएको छ। घाँस दाउरा गर्ने महिलाहरू, महिलाहरूले संरक्षण गर्ने र अरू जुन राष्ट्रिय सामुदायिक वनहरू हेरौँ भने पुरुषहरूको वनहरू कति घुँडी फिटीहरू आइरहन, रुख कटानी फडानी भइरहेको छ, त्यस्तो महिलाहरूको चाहिँ त्यस्तो छैन।
अहिले दाङमा रहेका 507 सामुदायिक वनहरू मध्ये करिब 65 वन समूह महिलाहरूले मात्रै सञ्चालन गरेका छन्। जल, जमिन र जङ्गलमा महिला सहभागिता मात्र होइन, निर्णायक तहमै धेरै महिलाहरू पुगिसकेका छन्। अधिकार र कामको जिम्मेवारी समेत खोज्दै महिलाहरू अघि बढ्नु विकासको राम्रो संकेत भएको बताउनुहुन्छ वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा।
दाङ जिल्लामा सामुदायिक वन मध्येमा 63 सामुदायिक वन चाहिँ महिलाहरूको मात्र नेतृत्वमा सञ्चालन भएको छ भने बाँकी रहेका समूहहरूमा महिला र पुरुषको समान सहभागितामा चाहिँ नेतृत्व प्रक्रिया अगाडि बढेको छ। अहिले करिब 400 जति सामुदायिक वनमा चाहिँ अध्यक्ष र सचिव मध्येमा चाहिँ महिला मुख्य पदमा आइसकेको स्थिति छ। बैंकमा आर्थिक कारोबारको लागि चाहिँ एकजना महिला अनिवार्य राख्ने व्यवस्था गरेको हुनाले पनि निर्णायक भूमिका देखाउने काम गरेको स्थिति छ।
दाङमा अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा 443 विभिन्न विषयमा काम गर्ने समूहमा महिलाहरूको नेतृत्व रहेको हिमवन्ती नेपाल नामक संस्थाले बताएको छ। महिलालाई आर्थिक सशक्तिकरणमा पनि सघाउने उद्देश्यले महिला विकास कार्यालयले पनि सिपमूलक तालिमहरू दिने गरेको छ। दाङका महिलाहरूको सक्रियता हेर्दा महिलाहरूले गर्न नसक्ने होइन अवसरको खाँचो छ भन्ने देखिएको छ। त्यसैले घर परिवार समाज र राज्यले नै महिलालाई प्रोत्साहन गर्न जरुरी छ।
किसानलाई चुनावी चटारो भन्दा खेतमा रासायनिक मल अभावले पिरोल्ने थालेको छ। धान भित्राएपछि खेतमा लगाएको आलु तरकारी मसुरो तोरी गहुँमा चाहिने रासायनिक मलको हाहाकार मच्चिएको छ। 3 सातादेखि जिल्लाका किसान मल खरिद गर्न नपाएपछि आक्रोशित बनेका छन्। भोट माग्न आएका उम्मेद्वारहरूलाई पहिले मल उपलब्ध गराऊ त्यसपछि भोट दिने शर्त राख्न थालेका छन्। खेती हुने समय मल पाइँदैन। बारबर्दिया चारका मोहन थारूले भन्नुभयो, बाह्रै मास खेतीमा व्यस्त किसानले वर्षेनी मल समयमा पाएका छैनन्। 90% बढी कृषिमा निर्भर बर्दियाका किसानको प्रमुख समस्या समयमा मल र बिउ नपाउनु हो। 4.5 लाख भन्दा बढी जनसङ्ख्या भएको जिल्लाका भारतबाट गुणस्तरहीन मल लुकीछिपी ल्याउने गरेका छन्। बेला बेलामा सुरक्षा निकायले मल बरामद गरी भन्सार पठाउने गरेको किसानले बताए। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
कुनै समय थियो एक माया बिक आफै पीडामा हुनुहुन्थ्यो। राज्यका लागि बलिदान दिनेहरूका आफन्त नै राज्यविहीन बन्नुपर्ने अवस्था सिर्जना भयो। द्वन्द्वपीडितका लागि न्याय खोज्न सरकारको ढोकामा पुग्दा अपमानित हुनु पर्यो। समयले जिम्मेवारी थपिदियो। एकल महिलाका पीडालाई कम गर्ने अभियान थाल्नुभयो। अहिले उहाँ एकमाया बिक द्वन्द्वपीडित मात्रै होइन सबैलाई न्याय सम्पादनको जिम्मेवारीमा पुग्नु भएको छ। खजुरा गाउँपालिका उपप्रमुख बिक गाउँ कार्यपालिकामा न्यायिक समितिको नेतृत्वमा समेत हुनुहुन्छ। 2063 मङ्सिर 5 गते सरकार र तत्कालीन विद्रोही माओवादी बीच भएको विस्तृत शान्ति सम्झौताको 11 वर्ष पुरा भइरहँदा समयले कोल्टे फेरिसकेको छ। शान्ति प्रक्रियामा विस्तृत शान्ति सम्झौता बिना आम नेपालीमा नेपालीका लागि ठुलो उपलब्धि रह्यो। आफूले ती दिन कसैका लागि नबन्नुहोस् भन्न चाहेको प्रतिक्रिया दिँदै एकमाया बिकले भन्नुभयो, अब विकास र समृद्धितिर लाग्नुपर्छ। नेपालको राजनीति आर्थिक र सामाजिक लगायत सबै क्षेत्रमा रूपान्तरण गर्ने भन्ने मुख्य लक्ष्यको प्राप्तिमा मुख्य हस्ताक्षरकर्ता दलहरूले गम्भीरता देखाउन नसक्दा शान्तिपछिको स्थायित्व र विकासको गति ढिलो गरी बढिरहेको छ। द्वन्द्वपीडितलाई राज्यले नै पीडित बनाएको ठम्याई एकमायाको छ। आजको दैनिक नेपालगञ्जमा रूपा गहतराजले खबर लेख्नु भएको छ।
उपकरण बिग्रिएपछि सेतीअञ्चल अस्पतालमा डायलाइसिस सेवा बन्द भएको छ। प्रदेश नम्बर 7 एक मात्रै डायलाइसिस सेवा उपलब्ध यस अस्पतालले पनि सेवा दिन छाडेपछि मृगौलाका बिरामी मारमा परेका छन्। डायलाइसिस गर्ने 4 मध्ये 3 उपकरण बिग्रिएपछि सबै सेवा बन्द गर्नुपरेको अञ्चल अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर कपिल गौतमले बताउनुभयो। अस्पतालले हिजो सूचना जारी गरेर डायलाइसिस सेवा दिन सकिने जनाउनु भएको छ। डायलाइसिस गर्ने 4 उपकरण मध्ये 4 बिग्रिएकाले सेवा दिन सकिने अवस्था छैन। निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर गौतमले भन्नुभयो, सूचना जारी गरेर बिरामीलाई आफै उपचारको व्यवस्था गर्न भनेका छौँ। एउटा उपकरण मात्र बाँकी रहेकाले आकस्मिक कक्षमा भर्ना भएका गम्भीर प्राकृतिका बिरामीलाई मात्र सेवा दिन सकिने उहाँले बताउनुभयो। आजको नयाँ पत्रिकामा तेजराज भट्टले खबर लेख्नु भएको छ।
बाँके अस्थिर मतदाताको बाहुल्यता भएको जिल्ला हो। त्यसैले यो कुनै राजनीतिक दलको किल्ला रहेन। 2039 यताका 5 निर्वाचनमा काङ्ग्रेस र एमाले राप्रपा माओवादी र एक र मधेसवादी दलले परिणाम बाँडे। त्यसैले यसपटकको निर्वाचनमा परिणाम कसको पोल्टामा जान्छ भनेर कसैले आकलन गर्न सकेको छैनन्। काङ्ग्रेस नेता मेघराज ओली भन्नुहुन्छ, चुनावको बेला जतातिर हावा चल्यो परिणाम उसैको पक्षमा ढल्किन्छ। 2046 को परिवर्तनपछि भएको पहिलो आम निर्वाचनमा हावा काङ्ग्रेसतिर लाग्यो। सुशील कोइराला, कृष्णसिंह परियार र मेराज अहमद शाह सांसद चुनिए, तर काङ्ग्रेसले विजयको झण्डा लामो समय फहराउनमा पाएन। 2051 भएको मध्यावधि निर्वाचनमा काङ्ग्रेस एकैपटक शून्यमा झर्यो। पञ्चायत ढलेको पाँच वर्षमै पञ्चहरूको पार्टी राप्रपाले जिल्लाका तिनवटै सिटमा कब्जा जमायो। प्रजातान्त्रिक आन्दोलनमा पश्चिमको केन्द्र बनेको बाँकेबाट प्रेमबहादुर भण्डारी, शान्ति शमशेर राणा र फतेसिंह थारू संसदमा पुग्नुभयो। आजको नागरिकमा खबर छापिएको छ। यता नेपालगञ्ज र कोहलपुरको चार लेन सडक खण्डमा जेब्रा क्रस बनाए पनि वारपार गर्ने खाली ठाउँ नछोडिँदा यात्रु जोखिम मोल्न बाध्य छन्। जेब्रा क्रसिङ रहेको सडकमा वारपार गर्ने बाटो बन्द गरिँदा पैदल यात्री र सडक वारपार गर्नेलाई समस्या भएको छ। आजको नागरिकमा खबर छापिएको छ। पश्चिम डायरीमा अन्य समाचारहरू लिएर फेरि आउँदैछौँ। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी, नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। तेस्रो नेपालगञ्ज म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जित्नु भएको छ। विभागीय टोलीका खेलाडीलाई झन्डै 22 सेकेन्ड पछि पार्दै दुर्गाले उपाधि हात पार्नुभयो। विजेता बाहेक शीर्ष आठमा सबै स्थान विभागीय टोलीका खेलाडीको वर्चस्व रह्यो। दुर्गाले निर्धारित दूरी 2 घन्टा 26 मिनट 58 सेकेन्डमा पुरा गर्नुभएको थियो। उपाधिसँगै दुर्गाले 55,000 रुपैयाँ पुरस्कार पाउनुभएको छ। आर्मी क्लबका खड्गबहादुर खड्का 2 घन्टा 27 मिनट 20 सेकेन्डका साथ दोस्रो र एपिएफ क्लबका गणेश सिंह ठकुरी 2 घन्टा 28 मिनट 35 सेकेन्डका साथ तेस्रो हुनुभयो। महिला हाफ म्याराथनको शीर्ष तीनै स्थानमा विभागीय टोलीका खेलाडी हावी भए। महिलामा आर्मी क्लबकी रेसु बस्नेतले हाफ म्याराथन जित्नुभयो। रेसुले 1 घन्टा 24 मिनट 45 सेकेन्डमा दौड पुरा गर्नुभएको थियो। आर्मीकै चन्द्रा रावत 1 घन्टा 28 मिनटमा 6 सेकेन्डसहित दोस्रो र नेपाल एपिएफ क्लबकी कृष्णश्वरी सीता सिन्तकलाले 1 घन्टा 30 मिनटमा 7 सेकेन्डसहित तेस्रो हुनुभयो। म्याराथनमा दोस्रो, तेस्रो र चौथो हुनेलाई कर्मशः 25,000, 15,000 र 10,000 रुपियाँ प्राप्त गरेका छन्। 5 देखि 8 अटाउनेले पनि नगद पुरस्कार पाएका छन्। त्यसै गरी हाफ म्याराथन विजेता रेसुले 30,000 रुपियाँ हात पार्नुभयो। उपविजेताले 15,000 र तेस्रो हुनेले 10,000 रुपियाँ पुरस्कार पाए। जुम्लाका बुढालाई म्याराथन उपाधि आजको अन्नपूर्ण पोस्टमा खबर छ।
मध्याहको समय थियो, सबै विद्यार्थी कक्षा कोठा बाहिर थिए। नजिकै पुग्दा मात्र थाहा भयो कि कोही पढिरहेका थिए त कोही खेलिरहेका। उनीहरूको पढाइ नै खुल्ला आकाश मुनि रहेछ, न डेस्क बेन्च छ न त कालोपाटी नै। उनीहरू चिसो मौसममा भुइँमै बसेर लेखपट गर्न बाध्य छन्। ढुङ्गा माटोमाथि गुन्द्री बिछ्याइएको छ। गुन्द्री नै उनीहरूका लागि डेस्क बेन्च बनेको छ, जसले न्यानो बनाउनुका साथै धुलो ढुङ्गाबाट पनि जोगाउँछ। सुर्खुदारी नगरपालिका चार भृङ्गे स्थित चन्द्रेश्वरी प्राविमा पढ्ने 10 बालबालिकाको दैनिकी यसरी नै बितिरहेको छ। विद्यालय अवधिभर उनीहरूले कष्टपूर्ण समय बिताएर घर फर्कने गरेका छन्। उनीहरूले 2 महिनादेखि भूमिमै बसेर लेखपट गर्दै आएका छन्। आजको अन्नपूर्ण पोस्टमा केशर रोकाले खबर लेख्नु भएको छ। यो प्युठानको खबर हो।
मुगुको चुनावी परिणाम आफ्नो पक्षमा पार्न उम्मेद्वारहरू प्रदेश नम्बर 6 3 उत्तर दक्षिण नाका जोडेर समृद्धिको ढोका खोल्ने नारासहित मतदाता कहाँ पुगिरहेका छन्। मुख्य 3 दलसहित सबै उम्मेद्वारले हुम्लाको सिमीकोट हिल्सा, मुगुको गमगढी नागचेनाङ्ला र डोल्पाको दुनै मरिङ्ला नाग सडकलाई मुख्य चुनावी मुद्दा बनाएका छन्। अहिले तिनै सडक बनाउन थालिए पनि काम सुस्त रहेकाले ती नाका कहिले जोडिन्छ भन्ने टुङ्गो छैन। मुग तिब्बती नाका जोडिने आश यता बाजुरामा। गृह मन्त्रालयले बाजुरालाई निर्वाचन सुरक्षाका दृष्टिले अति संवेदनशीलको क्षेत्रमा सूचीमा राखेको छ। जिल्लाका कुल 70 मतदान स्थलमध्ये 31 अति संवेदनशील, त्यति नै सङ्ख्यामा संवेदनशील र 8 सामान्य सूचीमा रहेको खबर आजको कान्तिपुरमा छापिएको छ। यता उम्मेद्वार आउन थालेको खबर गाउँभरि फैलियो। दाङको लमही नगरपालिका तेलिया दाङकी सङ्कली चौधरीलाई नेताहरूले के योजना ल्याएर आएका होलन् भन्ने उत्सुकता पनि जाग्यो। अशक्त शरीर लौरोको सहारामा कार्यक्रम स्थलसम्म नेताका एजेन्डा सुन्न पुग्नुभयो। नेताले त केही विकास ल्याएका रहेछन् भनेर सुन्न आएकी हुँ। उहाँले भन्नुभयो, चुनाव आयो अब त विकास पनि आउँछ। पञ्चायतदेखि मतदान गर्न थालेको निकै लामो अनुभव छ 65 वर्षीय सङ्कलीसँग। उहाँको अनुभवले पनि भन्छ, हरेक चुनावपछि गाउँमा कुनै न कुनै विकास भइरहेको छ तर त्यो सम्भव भएन। आजको नागरिकमा देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ।
दैलेख नौमुले गाउँपालिकाका मतदाताले विद्युत र सञ्चारलाई आफ्नो मुख्य मुद्दा बनाएका छन्। गाउँपालिकाका 6 वडामा विद्युत र सञ्चारको राम्रो सुविधा छैन। दलहरू यसलाई आफ्नो एजेन्डामा समावेश गरेका छन् तर स्थानीयले आशावादी नभएको बताएका छन्। सञ्चार सुविधा नहुँदा शास्ति भोग्नु परेको भन्दै टेलिकम टावर निर्माण पहल गरिदिनेलाई भोट दिने स्थानीयको भनाइ छ। यस्तै स्थानीय तह निर्वाचनमा पूरा नभएका एजेन्डासहित फेरि उम्मेद्वारहरू घर दैलो पुग्न थालेपछि मतदाताले पनि आफ्नो मुख्य माग दोहोऱ्याउन थालेका छन्। मतदाताले खानेपानी, विद्युत र बाटोघाटोलाई नै प्राथमिकताका साथ अघि सारेका छन्। बडा भैरववासीको भने एउटै छ, खानेपानी। वडा नम्बर 7 तपलुङका रत्नबहादुर खड्काले पटक पटक उहाँ एजेन्डा ल्याएर नेता प्रचारमा आउने गरेकाले मतदातामा उत्साह नभएको बताएका छन्। हात जोड्ने धेरै आए, आशै आशमा भोट पनि दियो उहाँले भन्नुभयो। तर हाम्रो समस्या उही छ, त्यसैले पहिलाको जस्तो स्थानीयमा उत्साह छैन। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
बाँकीका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले निर्वाचनका क्रममा सृजना हुने विवादहरू तत्काल समाधान गर्नुपर्ने बताउनु भएको छ। नेपालगञ्जमा हिजो आयोजित निर्वाचन कार्यालयले आयोजना गरेको निर्वाचन विवाद निरूपण तथा आगामी निर्वाचनमा शान्तिपूर्ण वातावरण प्रबन्धन सम्बन्धी प्रदेश स्तरीय कार्यशालामा बोल्दै मुख्य निर्वाचन अधिकृत सुवेदीले विवादको समाधान तत्काल नभएमा बढ्दै जाने भएकाले तत्कालै समाधान खोज्न आवश्यक पर्ने बताउनुभयो। उता कोल्पुर उद्योग वाणिज्य सङ्घले औद्योगिक व्यापार सङ्घ तथा पर्यटन महोत्सव 2074 तयारी सुरु गरेको छ। सङ्घले आगामी माघ 26 गतेदेखि फागुन 8 गतेसम्म कोल्पुरमा महोत्सव गर्ने निर्णय यसअघि नै गरिसकेको थियो। सङ्घको हिजो बसेको बैठकले महोत्सव तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरेको महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
दङ्गा नियन्त्रण प्रहरीगण खजुरा बाँकेमा कार्यरत प्रहरी जवान शिवलाल थापाले भेटाएको 1,00,000 रुपियाँ सम्बन्धित व्यक्तिलाई फिर्ता दिनुभएको छ। आफन्तको घर गएका बेला थापाले सो रकम बैजनाथ गाउँपालिका 1 च्यामा पुल नजिक फेला पार्नुभएको थियो। उहाँले सो रकम 20 कार्तिकमा भेटाउनु भएको थियो। भेटाएको रकम उहाँले हिजो रकम धनी मिनबहादुर थापालाई बुझाउनु भएको हो। आजको नयाँ पत्रिकामा विश्वराज पसल डङ्गाले खबर लेख्नु भएको छ।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
लागु औषध कारोबार बारे नेपालमा मुद्दा, भारतमा छुट, सीमा क्षेत्रमा समस्या, 48 घण्टा सीमा सिल हुँदै नेपालगञ्जमा मापदण्ड विपरीत मिठाई पसल।
पहाडी तथा हिमाली जिल्लाका केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुग्दै गाउँ बस्तीमा अझै मतदाता शिक्षा पुगेन, मतदाता अलमलमा।
बर्दियामा रासायनिक मलको अभाव, कृष्णशालाई आहारा संकट, कालीकोटवासीद्वारा सिंहदरबार होइन सडकको माग।
र सेतियाञ्चल अस्पतालमा डायलिसिस सेवा बन्द, जुम्लाका दुर्गा बुढालाई तेस्रो नेपालगञ्ज म्याराथनको उपाधि।
पश्चिम डायरी kishoresarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त प्राविधिक सहयोगी योग्यसँगै लक्ष्मी र मराकिस बिदा हुन्छौँ। आज मङ्सिर 6 गते बुधबार नोभेम्बर 22 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।